حسین مولا
بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین الحمد لله كما هو أهله الصلاة والسلام على سيد المرسلين بالقاسم محمد وعلى آله الطيبين الطاهرين اللهم كل وليك حجة ابن الحسن صلواتك عليه وعلى وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين صلى الله عليه وسلم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري احل عقدة من لساني يفقه قولي اما بعد فقد قال سبحانه وتعالى في محكم كتابه بسم الله الرحمن الرحيم قل لا اسالكم علي اجرا الا المودة في القربى صلى الله عليه محمد وعلى اله وصحبه اجمعين دعا ہے پروردگار عالم ہم سب کی عبادتوں کو اپنی بارگاہ میں قبول فرمائے اور جس مقصد زندگی کی خاطر ان مجالس میں جمع ہوتے ہیں خدا ان مقاصد میں بھی ہم سب کو کامیابی نصیب فرمائے قرآن مجید نے انسان سے کئی تقاضے کیے ہیں سب سے پہلے یہ چیز سمجھنا ضروری ہے کہ قرآن زندگی گزارنے اور اس کے سلیقے سکھانے کی کتاب ہے آپ گھر میں چھوٹا سا چھوٹا پروڈکٹ لائیں موبائل خریدیں واشنگ مشین خریدیں ایل سی ڈی یا کوئی ٹی وی خریدیں تو اس کے ڈبے کے اندر ایک چھوٹی سی گائیڈ بک ہوتی ہے یہ بچے کو پتا ہے جو اتھینٹک کمپنیاں ہوتی ہیں وہ گائیڈ بک دیتی ہیں گائیڈ بک میں کیا ہوتا ہے کہ گائیڈنس ہوتی ہے کہ اس ٹی وی کو استعمال کیسے کرنا ہے इस वॉशिंग मशीन को इस्तेमाल कैसे करना है, इस मोबाइल को यूज कैसे करना है। सवाल यह कि कंपनी गाइडेंस क्यों देती है, क्योंकि कंपनी ने उस मोबाइल को बनाया है, कंपनी ने उस मशीन को बनाया है, उसकी जो प्रोग्रामिंग है वो किसने की है, कंपनी ने की। अब कोई बंदा बोले कि मौलाना मैंने पैसे दिए, मैंने मोबाइल खरीदा, मैं कंपनी से क्यों पूछूं, मेरी चीज है, मेरी मर्जी में जिस तरह चाहूं इस्तेमाल करूं, खातून का मेरी मर्जी में जिस तरह चाहूं टीवी को इस्तेमाल करूं, तो कंपनी बोलेगी तो इस्तेमाल करना भी चाहे तो कर नहीं सकती। जिस बटन पे मैंने रखा है टीवी ऑन, उसी बटन पे हो, अगर तू कोई और बटन दबाएगा तो टीवी कभी ऑन नहीं होगा। जो सिस्टम मैंने बनाया है अगर उस सिस्टम को फॉलो करो तो टीवी भी सही चलेगा, मोबाइल भी सही चलेगा, वॉशिंग मशीन भी सही चलेगी। और अगर तुमने इंस्ट्रक्शन को फॉलो किया तो कंपनी कहती है मैं तुझे गारंटी भी देती हूं, अगर टीवी खराब हो गया तो रिटर्न पॉलिसी है, मैं तुझे नया करके दूंगी, अगर कोई मसला आया हमारी कंपनी का इंजीनियर आएगा और तुझे टीवी बनाकर देगा। फिर इतनी तमहीद क्यों बनाई, क्योंकि अक्ल बशरी बोलती है दुनिया का कोई ऐसा प्रोडक्ट नहीं है जिसको गाइड करने के लिए गाइड बुक न बनाई जाए, तो कैसे मुमकिन है खुदा इतना बड़ा प्रोडक्ट बनाए। इंसान एक प्रोडक्ट है, कायनात की सबसे बड़ी मशीन कौन है, इंसान है। कैसे मुमकिन है इंसान को बना दे लेकिन कोई गाइड बुक न दे, अगर न दे तो अल्लाह का कसूर है, बंदे का फिर कोई कसूर नहीं है। अल्लाह मशीन बनाए लेकिन मुझे ये ना बताए कि हाथ को कैसे यूज करना है, आंखों को कैसे यूज करना है, जबान को कैसे इस्तेमाल करना है। अब बंदा ये वो बातें करते ना कि मेरा जिस्म मेरी मर्जी, तो फिर ये चाइना की कंपनी हो सकती है, कोई ऑथेंटिक कंपनी नहीं हो सकती। तो लोकल कंपनियां होती हैं उनकी कोई गाइडलाइन नहीं होती, ना ही उनकी कोई गारंटी होती है, दो दिन में वो मशीन जल भी जाती है। लेकिन जो ऑथेंटिक मशीनरी होती है उसकी ऑथेंटिक कंपनियां होती हैं, फिर कंपनी गाइड बुक भी देती है, साइड में गारंटी भी देती है, रिटर्न पॉलिसी। अब सवाल ये, खुदाया तूने इतनी बड़ी मशीन बनाई जिसका नाम इंसान है, जिसके अंदर पूरी प्रोग्रामिंग है, जो कभी हंसता है कभी रोता है, कभी खुश होता है कभी गमगीन होता है, जिसमें मोहब्बत का जज्बा, जिसमें बोझ का जज्बा। अब कौन बताएगा कि मुझे मोहब्बत किससे करनी है, कौन बताएगा मुझे नफरत किससे करनी है। भाई पेट को भूख लगती है, कोई गाइडलाइन तो हो मैंने पेट में डालना क्या है। आंखों को हसीन मंजर पसंद है, अब गाइडलाइन तो हो कि आंखें किसे देखें। जबान को बात करना अच्छा लगता है, सवाल यह है कि मैं जबान से कौन से अल्फाज जारी करूं। कानों को आवाजें अच्छी लगती हैं, सवाल यह मैं कानों से कौन सी आवाजें सुनूं। विदाउट गाइड बुक तो नहीं हो सकता। तो अल्लाह ने कहा मैंने तुझे बगैर गाइड बुक के नहीं भेजा, मैंने तेरी गाइड बुक भेजी जिसका नाम है कुरान। ये कुरान है जो तुझे जिंदगी गुजारने का सलीका बताता है। लेकिन मसाला यह है, हम शायर की शायरी पढ़ते हैं, दुनिया की किताबें पढ़ते हैं, लेकिन जो किताब हिदायत बशर के लिए आई, बंदा डेली चार आयतें भी नहीं पढ़ता कि मैंने जिंदगी कैसे गुजारनी है। एतराज क्या करते, बोला ना कुरान समझ में नहीं आता। कुरान क्या नहीं आता, समझ अरबी में है, समझ नहीं आता, आदि समझ में नहीं आती। तो आपने देखा कंपनी भी एक गाइड बुक देती है, इंग्लिश में होती है, बाज़ औक़ात उर्दू में होती है। अब अनपढ़ आदमी भी मोबाइल खरीदेगा, गाइड बुक तो साथ में होगी, और गाइड बुक के नीचे लिखा होता है अगर समझ में ना आए तो हम मैंने हेल्पलाइन दिए। अगर समझ में ना आए तो हमने क्या दी है, हेल्पलाइन दी है, नंबर मिलाना, कंपनी के नुमाइंदे बैठे हैं तो जो समझा देंगे कि कंपनी क्या कहना चाहती है, गाइड बुक क्या समझाना चाहती है। तो कैसे मुमकिन है खुदा कुरान दे पर हेल्पलाइन न दे। हर बंदा तो इतना पढ़ा लिखा नहीं है कि कुरान समझ जाए, हर बंदा इतना पढ़ा लिखा तो नहीं है कि हदीस समझ जाए। तो मुमकिन नहीं कि खुदा गाइड बुक दे पर साथ में हेल्पलाइन न दे। उसने गाइड बुक भी दी है, उसने हेल्पलाइन भी दी है। किसी मुस्लिम बरादर ने कहा कि मौलवी साहब बातें तो आपकी बड़ी लॉजिकल है, लेकिन ये बताइए अगर गाइड बुक भी है हेल्पलाइन भी है तो 73 फिरके क्यों है।
अगर कंपनी ने गाइड बुक भी दी, अल्लाह ने हेल्पलाइन भी दी, फिर लोगों के इतने फिरके क्यों हैं, इतने मजहब क्यों बने? मेरे का मसाला ये है, अल्लाह ने हेल्पलाइन दी है, पर तो अगर रॉन्ग नंबर मिलाएगा भाई, मोबाइल आईफोन का हो आप नंबर सैमसंग का मिलाओ, हिदायत तो नहीं मिलेगी ना। मोबाइल सैमसंग का हो नंबर किसका मिलाओ, आईफोन का मिलाओ तो हिदायत तो नहीं मिलेगी। मैंने कहा हेल्पलाइन वही है जो खुदा देता है, और वो हेल्पलाइन 12 का नाम है। जहां से तुझे हिदायत, आप कैसे कह सकते हैं कि अहले बैत वो हेल्पलाइन है जो कुरान समझा सकते हैं? मैंने कहा अली के अलावा किसी ने दावा नहीं किया सलूनी सलूनी कब नाम तक के लिए। अगर किसी ने दावा किया है तो लाकर दिखाओ। दूसरी बात, मैंने कहा अकल की बात कर रहा हूं, तुम्हारा नंबर क्या है? मौलाना 03 मसलन 08। मैंने कहा ठीक है, अगर मैं तुम्हारा नंबर डायल करूं 0308 की जगह में 0303 मिला दूं तो तुम्हारा नंबर मिलेगा का नहीं मौलाना? मैंने कहा जब एक नंबर यहां से यहां हो तू मुझे नहीं मिलता, तो अली को पहले से चौथे पे रखेगा, तुझे हिदायत कैसे मिलेगा? नहीं मिलता तो तुम अहले बैत को यहां से वहां करोगे, तुझे हिदायत कहां मिलेगी? अल्लाह के सिस्टम पे चलोगे तो हिदायत मिलेगी, सिस्टम दूर करोगे हिदायत नहीं मिलेगी। मैंने कहा अकल की बात है, चलो ये बताओ अगर तू बीमार हो जाए किसे दिखाएगा? डॉक्टर को। अब आपकी आंखें हो गई खराब, आपने कहा मौलाना कोई डॉक्टर के पास ले जाइए, मैं आपको एक डॉक्टर के पास ले गया, और आप जैसे उसी क्लिनिक में आपने देखा डॉक्टर खुद अंधा है।
क्या कहते?
आपको कहा मौलाना ये मेरा क्या इलाज करेगा जो खुद अंधा है? किसी मोमिन को शौक चढ़ा चल सर पे बाल लगाए, मौलाना कोई अच्छा डॉक्टर बताइए ऐसे बाल लगाए फिर गिरे ना। मैंने कहा बहुत अच्छा डॉक्टर है, उसकी क्लिनिक में जैसे कि आपने देखा डॉक्टर खुद गंजा है, लगाओगे ऐसे डॉक्टर से बात? जो खुद बीपी का मरीज हो शुगर का मरीज हो और आपको कहे इस दवा में बड़ी शफा है खा लो शफा मिल जाए, तो बंदा कहेगा जब तूने खुद को शफा नहीं दी तो मुझे क्या शफा देगा? तो जब जिस्म बीमार होता है बंदा कहाँ जाता है? डॉक्टर के पास। आंख खराब हुई आंख का डॉक्टर, कमर का मसला कमर का डॉक्टर, दिल का मसला दिल का डॉक्टर। तो जब जिस्मानी बीमारियां आती हैं तो बंदा जिस्म के डॉक्टरों के पास जाता है। अब सवाल ये, अगर रूह बीमार हो जाए बंदा कहां जाए? आप कहेंगे मौलाना रूह भी बीमार होती है। हाँ रूह भी बीमार होती है, सिर्फ जिस्म बीमार नहीं होता। जिस्म की बीमारी शुगर बीपी का मरीज, जिस्म की बीमारी घुटनों की तकलीफ, नजर का कम होना, कमर की तकलीफ, ये जिस्म की बीमारी है। रूह की बीमारी हसद, रूह की बीमारी शिर्क, रूह की बीमारी बुत परस्ती, रूह की बीमारी बिद्दतों के पीछे जाना, रूह की बीमारी जहालत, रूह की बीमारी निजासत, रूह की बीमारी झूठ का बोलना। तो अगर मेरी रूह बीमार है तो जिस तरह जिस्म के लिए ऐसा डॉक्टर ढूंढता हूं जो खुद बीमार ना हो, तो अगर रूह की बीमारियों का डॉक्टर ढूंढना है तो किसी ऐसे डॉक्टर को तलाश करना होगा जिसने जिंदगी में कभी खुद गुनाह ना किया हो। ऐसा डॉक्टर जिसने जिंदगी में शराब न पी हो, ऐसा डॉक्टर जिसने जिंदगी में बुतों को सजदा न किया हो, ऐसा डॉक्टर जिसने कभी झूठ न बोला हो। और ये हम नहीं कहते, जब हर सहाबी का नाम आता है सामने रजी अल्लाह अनहु आता है, लेकिन जब अली का नाम आता है तो करम अल्लाह वजहु आता है। तो अली करम अल्लाह क्यों है, दूसरे रजी अल्लाह क्यों है? क्योंकि अली वो वाहिद चेहरा है जिसने कभी बुतों को सजदा नहीं किया। ये अकल का फैसला है, जिस तरह रूह के लिए बेहतरीन डॉक्टर की तलाश है
جسم کے لیے بہترین ڈاکٹر کی تلاش ہے، اسی طرح روح کے لیے بھی بہترین ڈاکٹر. علی سے بہتر کوئی روح کا ڈاکٹر نہیں، سیدہ سے بہتر کوئی روح کی ڈاکٹر نہیں، جنہوں نے انما یرید اللہ یذہب عنکم الرجس اہل البیت ویطہرکم تطہیرا. صلی اللہ علیہ محمد و آل محمد. اب ہمیں کرنا کیا ہے؟ ہم نے ان ڈاکٹرز تک پہنچنا ہے جو روحانی علاج کرتے ہیں، لیکن انہوں نے شرط لگا دی کہ اگر تیرے اندر نجاست ہے تو ہمارے قریب نہیں آ سکتے. جسم مولا حسین کی زری کے قریب جا سکتا ہے، لیکن روح کو اجازت تب ملے گی جب وہ پاک کو پاکیزہ ہو جائے. کتنا کمال ہے اگر کوئی حسین کی زیارت کر کے آئے، 3 دن تک اس کے چہرے کو دیکھنا عبادت ہے. کبھی سوچا 3 دن کیوں؟ یہ کیوں نہیں کہا 6 دن؟ لمٹ کیوں رکھی 3 دن کی؟ کہ کیونکہ جب تو حسین کی زری پہ چہرہ مس کر کے آتا ہے، اللہ تیرے چہرے کو نورانی بناتا ہے، تیرے اندر حسینی اثر ہوتا ہے. لیکن جیسے لاہور پھر واپس آیا، پھر اپنے معاشرے میں گھل مل جاتا ہے، وہ اثر کیا ہو جاتا ہے؟ ختم ہو جاتا ہے. لیکن فرمایا اگر اثر دائمی رکھے تو فرماتے متقی بندے کو دیکھنا بھی عبادت ہے، باپ کو دیکھنا عبادت ہے، ماں کو دیکھنا عبادت ہے. کیوں عبادت ہے؟ کیونکہ وہ اللہ کے قرب میں زیادہ قریب ہوتے ہیں. ہر نماز سے پہلے ہم نیت کرتے ہیں 2 رکعت نماز پڑھتا ہوں قربت من اللہ. کسی جوان نے کہا مولانا اللہ ہے کہاں، میں اس کے قریب ہو جاؤں. ہر نماز میں کہتا ہوں قربت من اللہ، مجلس کرتا ہوں قربت من اللہ، مصاحف پڑھتا ہوں قربت من اللہ، تابوت اٹھاتا ہوں قربت من اللہ. اللہ ہے کہاں، میں جس کے قریب چلا جاؤں. اور کہا ایک طرف خدا کہتا نحنو اقرب الی من حبل الورید، میں تیری شہرک کی رگ سے زیادہ قریب ہوں. جب وہ قریب ہے تو یہ نیت ہی عجیب ہے. کبھی سوچا آپ نے؟ مثلا یہ ٹیشو میرے ہاتھ میں، میں کہہ رہا ہوں 2 رکعت نماز پڑھتا ہوں ٹیشو کے قریب ہو جاؤں، نیت ابس ہے کہ نہیں؟ اللہ کہہ رہا میں شہرک کی رگ سے زیادہ تیرے قریب ہوں، میں پھر بھی دعا کرتا ہوں تاکہ اللہ کے قریب ہو جاؤں. ٹیشو میرے ہاتھ میں، روز کہہ رہا ہوں ٹیشو کے قریب ہو جاؤں، ٹیشو کے قریب ہو جاؤں. آپ کہیں گے مولانا ٹیشو تو ہاتھ میں ہے، تو سوال تو بنتا ہے نا، جو خدا شہرک کے قریب ہے میں اس کے قریب کیسے ہو جاؤں گا؟ میں دعا کرتا ہوں اے خدا مجھے قرب حسین عطا فرما، مجھے قرب امام زمانہ عطا فرما. یہ کیسے قرب ملتا ہے؟ واسو فرماتے ہیں یہاں مراد قرب جسمانی نہیں ہے. جب تو مولا حسین کی ذریعے کے قریب جاتا ہے جسم قریب ہوتا ہے، پر ہو سکتا ہے تیری روح دور ہو. شمر حسین کے سینے پہ سوار تھا، جسم کتنا حسین کے قریب تھا پر روح کتنی حسین سے دور تھی. ایک بندہ اپنے وطن سے کربلا گیا، یہاں سے وہاں جا کر حسین کو سلام کیا، خواب میواں میں حسین آئے. کہ جب اپنے وطن واپس جاؤ نا، ایک بوڑھا ہے جو مومنوں کی جوتیاں رکھتا ہے، اسے حسین کا سلام دینا. کتنے امام حسین اس کے قریب ہیں. یہ فزیکل فاصلے کچھ بھی نہیں ہیں، اصل تیری روح ہے جو امام حسین کے قریب. اب سوال روح خدا کے قریب کیسے جائے گی؟ اللہ کسی مکان میں نہیں کہ میں کعبے جاؤں اور خدا کے قریب ہو جاؤں. مولا حسین اپنی زری میں نہیں کہ میں زری تک جاؤں امام حسین کے قریب ہو جاؤں. پر میں جہاں ہمارا ذکر ہوتا موجود ہوتے ہیں. ہم مومنوں کے گھروں میں رہتے ہیں. کہ مولا مومن کا گھر، کا مومن کا گھر مومن کا دل ہے. اگر دل پاک و پاکیزہ ہے یہ حسین کا گھر ہے. کہ آپ کا قرب کیسے ملے گا؟ کہ قرب خدا، قرب اہل بیت حاصل کرنے کے لیے کام کیا کرو. کہ کون سا کام ہے؟ کہ صفات اہل بیت کو اپنے اندر پیدا کرنا شروع کرو. صفات خدا کو، اللہ کے نام ہے نا 99، اللہ کے جو صفاتی نام ہے نا، مثلا خدا کیا ہے؟ غفور ہے، بخشنے والا. لیکن میں کسی کو معافی نہیں کرتا، میرے ساتھ کوئی برائی کرے زیادتی کرے مجالے میں اس کو معاف کر دوں گا، مر جاؤں گا پر تجھے معاف نہیں کروں گا. کہ تجھے کبھی خدا کا قرب نہیں ملے گا. وَلْيَعْفُ وَلْيَصْفَحُ، اگر چاہتا ہے میں تجھے بخشوں تو میرے بندوں کو بخشنا شروع کر دے. یہ وَلْيَعْفُ وَلْيَصْفَحُ. مولا علی کی صفت، علی شجاع تھے، علی عابد تھے، علی زاہد تھے. کتنی صفات امیر المومنین میرے وجود کے اندر ہیں. جب مجمع میں یہ سنتا ہوں کہ علی میدان میں ڈٹنے والے اور دوسرے بھاگنے والے، تو تیرے اندر ڈٹ جانے والی صفت ہے. جناب یوسف کی طرح تو گناہ کے سامنے ڈٹ جائے کہ میں نہیں کروں گا. اصل جو طاقت ہے نا وہ انٹرنل پاور ہے. ایران کا بہت بڑا وزن بردار جس میں अली जादे नाम था, जिसने कई गोल्ड मेडल जीते हैं। 220 किलो का वजन उसने वन एक्शन में उठाया। उससे पूछा, तुम दुनिया के सबसे बहादुर तरीन बंदे हो, कोई ऐसी चीज है जो तुझसे उठाई ना जाए, जो 220 किलो वजन उठाए? कहता, एक चीज है जो मुझे, यह है इंटरनल पावर। एक पावर है जिस्म का, एक पावर है रूह का। रूह का पावर बनता है विल पावर से। इरादा जिसका जितना मजबूत होता है, ईमान उसका उतना मजबूत होता है। का कोई ऐसी चीज है जो आपसे उठाई ना जाए? कहा, एक चीज है। का कौन सी? का सर्दी के मौसम में जब अजान सुबह की आती है, मुझसे कंबल उठाया नहीं जाता। कितना कमजोर इंसान हो जाता है। जवानों को कह रहा हूं, रसूल खुदा जा रहे हैं अरब के बहादुर, अमर इब्न अब्दुल्लाह के लिए मशहूर था, एक दिन में बकरा खाता है, ऊंटनी का बच्चा उठाता है। बहादुरी का नाज था खाने पर, जिस्म के डोले शोलों पे। कद बड़ा है, जिस्म ऐसा है, हैकल बड़ा है, नाज करते थे जिस्म। रसूल खुदा के साथ ही साथ जा रहे, देखा अरब के बड़े बड़े बहादुर पत्थर उठा रहे। अरब में मुकाबलेबाजी होती थी, पत्थर उठाते थे। मैं बहादुर हो के तमें बहादुर। रसूल उनको देख के हंसने लगे। या रसूल, क्यों हंस रहे हैं? ये अरब के बहादुर तरी नफरत। रसूल ने कहा, इनसे बड़ा कोई बुजदिल नहीं। असल बहादुरी देखो क्या है, रूह की बहादुरी, ना कि जिस्म की बहादुरी। या रसूल अल्लाह, जो इतने भारी पत्थर उठाए आप कह रहे हैं बुजदिल हैं। नबी फरमाए, मेरे साहबी मुझे बता, पत्थर का वजन कितना है? रसूल, होगा 50 किलो, 60 किलो, 70 किलो, काफी वजन है। कहा, ये बता आंखों की पिलकों का वजन कितना है? कहां पे जाके उन्होंने इशारा किया, ये नबी है, ये मुस्तफा है, ये मोहम्मद है, ये युज़क्कीहिम, लोगों के वजूद को तज़किया करने वाला नबी है। कहा, ये बता आंखों की पिलकों का वजन कितना है? कहा रसूल, कुछ भी नहीं, बच्चे से 2 ग्राम, 1 ग्राम, 1.5 ग्राम, 3 ग्राम। का कितना कमजोर है जो 70 किलो का वजन उठा लेता है, लेकिन जब निगाह ना महरम पे पड़ती है, आंख का वजन बर्दाश्त नहीं होता। इरादे की कमजोरी। यहूदी ने कहा, मुझे हैदर से मिलना है। कौन हैदर? का जिसने अमर को बिछाड़ा, मरहब को बिछाड़ा, अंतर को बिछाड़ा, जिसने खैबर का दरवाजा उखाड़ा। मुझे मिलना है जिसने हमारे इतने बड़े बहादुर और भारी भारी भरकम बदन वाले शख्स को एक जरबत में गिरा दिया। का देखना चाहता हूं वो कौन है। अब इसने तसव्वुर किया कि बहुत बड़ा कद होगा, डोले शोले होंगे, लोगों ने अली से मिलना है। कहीं उसने कहा था, मैं हैदर हूं, वही अली है। कहां मिलेगा? का मस्जिद के दरवाजे पे बैठा है। आगे आया, फिर भी परी को देखा भी, फिर भी पूछा, कौन है हैदर? यही जो मस्जिद के किनारे बैठा है। क्या देखा? सूखी हुई रोटी है घुटने पे तोड़ के, और अली इब्न अबी तालिब रोटी खा रहे हैं। करीब आया, कहा, मुझे यकीन नहीं होता, इसने हमारे इतने बड़े बहादुरों को मारा, जिसका बदन इतना बड़ा, जो दिन में ऊंटनी का बच्चा उठा ले। तभी अहले बैत ने कभी भी अपने बाजुओं पे नाज नहीं किया, अपने जिस्म पे नाज नहीं किया। ये नहीं कहा कि अली का जिस्म ऐसा था। इमाम ने कहा, मैंने जिस्म की ताकत से खैबर को नहीं उखाड़ा था, रूह की ताकत से उखाड़ा था। असल जो ताकत है वो ताकत है। अगर तेरा इरादा कमजोर है ना गुनाह के सामने, कहिए फैसला करो कि तू आदतों का गुलाम है या आदतें तेरी गुलाम है। एक बंदे को सिगरेट की आदत हो जाए, वो 7 इंच के सिगरेट का गुलाम बन जाते हैं। खाना खाया मौलाना, थोड़े 5 मिनट दे सिगरेट पी, क्या मेरा बैठू का नहीं मौलाना, बैठा नहीं जाता। बाज लोग चाय की प्याली के गुलाम बन जाते हैं, क्योंकि जिस्म अल्लाह ने आपको ऐसा दिया, जिस रंग में ढालो ढल जाता है। अब किसी ने कहा, मौलाना आदत कैसे निकालो? मासूम फरमाते हैं, आदत को फौरन ना निकाला करो। ऐसा नहीं मौलाना कि मजलिस सुनी का कल सिगरेट नहीं पीऊंगा, फिर क्या होगा घर में, या बीवी से लड़ोगे या बच्चों से लड़ोगे। मोमिन ने मजलिस सुनी नस्वार खाता था, 3 दिन के बाद फोन किया, मौलाना नस्वार तो छोड़िए और पागल होने लगा। मैंने कहा, तरीका भी अहले बैत ने बताया है। जिस्म को अगर किसी चीज की आदत हो जाए तो मौला फरमाते हैं फौरन न छोड़ा करो। कुरान का फार्मूला है, वअतना मूसा 30 लैल वअतममनाहा बिअशर। फरमाया, कोई भी अच्छी आदत डालनी हो 40 दिन काफी है, कोई भी बुरी आदत डालनी हो 40 दिन काफी है। 40 दिन में तू हुर भी बन सकता है, सलमान भी बन सकता है।
40 दिन काफी होते हैं किसी भी आदत को डेवलप करने के लिए। ये जो आपकी जबान है ना, इसका टेस्ट डेवलप होता है, बॉडी डेवलप होती है। आज पतले बॉडी बिल्डिंग करोगे, मसल्स आहिस्ता आहिस्ता बनते जाएंगे। इसी तरह गुनाह को, गुनाह की आदत है 40 दिन उस गुनाह से दूरी इख्तियार करो, थोड़ा थोड़ा करके, डोज को कम कम करके, आहिस्ता क्या हो जाएगी, उसकी आदत पड़ जाएगी। जैसे 40 दिन गुजरे तुम्हें उसको मलका आ जाएगा। अब दुनिया की कोई ताकत तुझे हरा नहीं सकती। ये क्यों कहा कि अली के चेहरे पे लाब है दहन पे का, बोला खड़े हो गए, क्या बताने के लिए, अली का इरादा मजबूत है। अगर कोई और होता तो गुस्से में क्या करता, फौरन उसे जवाब देता, लेकिन इमाम ने बताया अली वो इमाम है जिसको अपने आप पर कंट्रोल है। मिलता है ना बात, शख्सियात बहुत जल्दी गुस्से में आती थी, अब जिसे अपने आप पे कंट्रोल नहीं वो उम्मत की इमामत कैसे कर सकता। अली के हलीम होता है इमाम, सबूर होता है इमाम। इतनी मुसीबतें आई लेकिन कभी अहले बैत ने बद्दुआ नहीं दी। लोग कहते हैं मौला अली इतने अकलमंद थे, साहिब अकल थे, कोई जंग अली ने नहीं हारी, जंग सिफीन अली ने कैसे हारी। पूछा था मौला से, जब उसने मौला के पानी पे कब्जा किया तो लश्कर अली का प्यासा हो गया, 3 दिन हो गए लश्कर प्यासा। लोगों ने कहा मौला अली अब लोगों में ताकत नहीं। इमाम ने कहा हमला करो पानी पे, तलवार उठाई और मौला ने सफों को चीरा और पूरे पानी पे अली का कब्जा हो गया। मजलूमियत अहले बैत क्या है। लोग आए अमर आस के पास, आए अमर अब जंग हम हार गए, क्यों कहा अली ने पानी पे कब्जा किया, और जो चीज अली के कब्जे में आ जाए कोई छुड़ा नहीं सकता। कहा तुम अली को नहीं जानते, मैं जानता हूं, अली किसी प्यासे को पानी बंद नहीं करते। लोगों ने कहा या अली पानी एक हफ्ता बंद करिए, हम पूरी जंग जीत जाएंगे। कहा मौला और वल्लाह अगर अली 6 दिन भी पानी बंद करते ना, अमीर शाम का पूरा लश्कर टूट जाता। इमाम एक मरतबा हालत गजब में आए, फरमाए क्या कहना चाहते हो पानी बंद करो, मेरे नबी ने मना किया है किसी प्यास है पे पानी बंद करो। कहा अली जंग जीत जाएंगे। इमाम ने फरमाया अली जंग जीतने नहीं आया, अली इंसानियत को जीतने के लिए आया। ये सोच है ना मुझे हर कीमत में जीतना है, ये फलसफा अहले बैत का नहीं है। जीत और हार अल्लाह के हाथ में, असल जीत ये तो इंसानियत को जीते। फिर एक सादा सा आया और इमाम को और उसने जलाल मिला दिया। कहा मौला ठीक है बंद नहीं करिए, लेकिन जितने दिन उसने बंद किया था उतना तो बदला लेने दें। उसने 3 दिन प्यासा रखा, आप भी 3 दिन प्यासा रखिए। मौला अली को जलाल आया, इमाम फरमाते क्या कहना चाहते हो, जितने दिन उसने बंद किया उतने दिन अली बंद करे। फिर ये बता अबू सुफियान के बेटे में और अबू तालिब के बेटे में फर्क करे जाएगा। जंग जीतने नहीं आए, हम इंसानियत जीतने आए। तभी इमाम ने फरमाया अल अक्ल मा उबिद बिह रहमान, अक्लमंद वो है जो अपनी अक्ल से रहमान की इताअत करे। फरमाया अगर अली मकर पे आए ना तो अली का मुकाबला कोई ना कर सके, लेकिन हम दुनिया में मकर करने नहीं आए, लोगों को रहमान की इबादत सिखा। एक नक्शा इंसान बनाता है, एक नक्शा खुदा बनाता है। यजीद ने सोचा मैं हुसैन को ऐसी जगह शहीद करूंगा, जंगल था ना करबला, बस्ती से दूर, लोगों से दूर, घरों से दूर शहीद कर दूंगा, लाशें पामाल हो जाएंगे, दुनिया भूल जाएगी कौन हुसैन, कौन नबी का नवासा, कौन आया था। अल्लाह ने कहा यजीद ये तेरा नक्शा है कि तूने हुसैन के मक्तल को जंगल बनाया, मैं भी खुदा नहीं अगर उसी जंगल को मोमिन की जन्नत में बनाऊंगा। आज हज से ज्यादा लोग करबला जाते हैं, जिंदगी में जरूर एक मरतबा अरबईन पे जाया करें, अरबईन किसी मोजज़े से कम। अरबईन में आपको ईसार का जज्बा मिलता है। अगर आप देखना चाहते हो ना शहदाए करबला कैसे थे, अरबईन चले जाओ, इंसान बदन और रूह के फासले को वहां समझ जाता है।
यहां बंदा 2 किलोमीटर भी पैदल नहीं चलता। यहां बदन को आसाइश में एसी में बिठाना चाहता है, अच्छा खाना खाना चाहता है, लेकिन वह पांव फट जाते हैं। बदन कहता है मुझे आराम करना है, रूह कहती है नहीं मुझे हुसैन तक जाना है।
लाहौर में था और था,
अरबईन पे क्या बदल गया? लोग अक्सर कहते मौलाना इमाम ज़माना की हुकूमत आएगी, लोगों के मिजाज कैसे होंगे? मैंने कहा अरबईन चले जाओ, बिल्कुल लोग ऐसे बन जाएंगे जैसे अरबईन में बन जाते हैं। ईसार का जज्बा, कुर्बानी का जज्बा, जिस्म को कुर्बान करता है, प्यास लगती है, शिद्दत होती है गर्मी की, लेकिन हुसैन को छोड़ने के लिए तैयार नहीं होता। इसी तरह जब मौला का ज़हूर होगा ना, लोगों के मिजाज भी जज्बाएगा।
कभी आपने लाहौर में किसी को बोला भाई तुम्हारे कपड़े मेले हैं, मेरे घर में मशीनें आके धो ले? कभी बोला किसी को भूख लगी है जब दिल करे मेरे घर का दरवाजा खटखटाना खाना खा लेना?
कभी कहा किसी को सोने के लिए चादर नहीं बिस्तर नहीं मेरे घर के बिस्तरे ले जाओ? लेकिन अरबईन में बदल जाता है इंसान, मिन्नतें करते हैं मेरे घर में आ मैं तेरे कपड़े धोऊंगा। ईसार का जज्बा, सिफात हुसैनी आ जाती है इंसान, गोया अरबईन तुझे रंग के हुसैन में ढाल देता है। हम सब के वजूद से हुसैन की खुशबू आने लगती है। बंदे खड़े रहते हैं, आ पानी पी, आ मेरे घर, अपने कपड़े तो मैं धोऊं, मेरे बिस्तर पे सो जाए। एक मोमिन कहता भाई मैं एक इराकी के घर गए, बिस्तरे पड़े हुए थे, लेकिन उसने कहा ठहरो ठहरो, नए नए बिस्तरे निकाले। बर्तन थे लेकिन उसने डब्बे खोले, नए नए बर्तन निकाले। हर चीज नई, कप नए, बर्तन नए, प्लेटी नई, बिस्तर। हमने कहा बोले नई चीजें हैं, हम पैदल चल के आए हैं, कपड़ों में मिट्टी लगी हुई है, वो चीजें ना, क्यों नई चीजों को कही? मेरी नहीं का किसकी का? मेरी बेटी का जहेज है। बेटी का नया जहेज, मैं चाहता हूं जब इसकी शादी हो ना, इसके घर में हुसैनी रंग आए, इसमें बरकत आए। हुकूमत इमाम ज़माना को चखना चाहते हो, अरबईन की झलक को देख लो। तब जब मौला का ज़हूर होगा, लोग ज़कात लेकर खड़े होंगे, कोई लेने वाला नहीं। एक खातून कूफे से पूरे बदन पे सोना पहनकर बसरे तक जाएगी, ना कोई उसे देखेगा, ना कोई सोना लूटेगा। जब सबका मिजाज ये बन जाए ना, ईसार और कुर्बानी वाला, फिर माशरे में फख्र नहीं रहता। तो अरबईन एक झलक है। क्यों ऐसी झलक अरबईन में मिलती है? क्योंकि उस मशी में इमाम ज़माना तेरे साथ चलते हैं। एक आलिम से हमने पूछा, हमने कहा मुहर्रम में ऐसा क्या होता है? लोगों के दिल बड़े गमगीन हो जाते हैं, गोया अल्लाह एक छड़ी घुमाता है, कोई फूंक लगती है, हर दिल मुहर्रम में गमगीन हो जाता है। ऐसा क्या होता है जो दूसरे महीनों में नहीं? शहादत हुसैन किसी और महीने में पढ़ी जाए, वो गम नहीं होता जो मुहर्रम में होता है। कहा क्योंकि कल्ब आलम, आलम का कल्ब कौन है? इमाम ज़माना। जो असर भी कल्ब इमाम पे पड़ता है, वो असर इमाम के शियों पर भी पड़ता है। कब? मुहर्रम में कल्ब इमाम ज़माना गमगीन हो जाता है, तो वो गम हमारे दिलों में क्या होता है? शरीक होता है। किराकी ड्राइवर कह रहा था कि किराए के मैंने आदत है, हम टैक्सी चलाते हैं, डॉलर चलाते हैं, तो कहता मैंने भी चाहा कि इमाम हुसैन की थोड़ी खिदमत कर लूं। मैं इमाम के जायरों को उठाता था, 4 किलोमीटर 6 किलोमीटर आगे तक ले जाता था, जो जख्मी थे, बूढ़े थे, चल नहीं पाते थे। कहते मेरी गाड़ी पूरी पैक थी, एक शख्स मुझे नजर आया, शायद 40 साल का होगा, और सर पे सब्ज कपड़ा था। गुफ्तगू नहीं की उसने, कहा मुझे आगे तक ले जा। कहता 2 मिनट, इतना थका हुआ था कि 2 मिनट लगे उस गाड़ी पे चढ़ने में। कहता गाड़ी बैठा लोगों के साथ, जैसे हुसैन की जरी सामने आई ना, मैंने पीछे देखा, मेरी गाड़ी में मौजूद नहीं था। लोगों से पूछा कौन है, कहां गया? लोगों ने कहा हमें भी नहीं पता, अचानक आंखों से ओझल हो गए। फिर मैंने किसी आलिम से पूछा कौन थे? कहीं हमारे आपका इमाम ज़माना थे। कभी कभी इमाम खुद को जाहिर करते कि ये मत समझना कि सिर्फ तू हुसैन के लिए चल रहा है, ये मत समझना कि तू सिर्फ मजलिस हुसैन में आता है, हम अहले बैत की मजालिस अहले बैत में आते हैं। पर मैं एक एक बंदा, आप नजर इमाम हुसैन के लिए अगर देख भी उठाते हो ना, चावल की एक एक दाने का हिसाब देते हैं अहले बैत, یہ زینب نے کیا کہا؟ سکینہ پانی بعد میں پینا، پہلے دعا کرو. ہم سید ہیں، کسی کا احسان نہیں اٹھاتے. کیسے ممکن ہے آپ راہ حسین میں کچھ دو اور حسین اسے بھول جائیں؟ جو امام کے در پہ آتا ہے یا کربلا جاتا ہے، ہر بندے پہ امام حسین کی نگاہ ہوتی ہے. ایک یعنی ظاہرہ کہتی، میرے 3 مہینے کا بچہ تھا، ساتھ میں میری ماں تھی ویل چیئر پر. میں تھک جاتی تھی تو بچہ ماں کو دیتی تھی. بھیڑ بہت تھی، رش بہت تھی. جیسے ہم کربلا کی انٹری پہ آئے، اچانک رش آئی، تو میری ماں مجھ سے کیا ہو گئی؟ جدا ہو گئی. میں نے کہا کوئی بات نہیں، بچہ میری ماں کے پاس ہے، کوئی مجھے فکر نہیں تھی. کافی دیر کے بعد مجھے میری ماں ملی، پر ویل چیئر بھی نہیں تھا، کچھ لوگ تھے جو اس کو سنبھال کے لا رہے تھے. میں نے دیکھا بچہ نہیں تھا. میری ماں سے کہا، ماں میرے 3 مہینے کا بچہ کہاں گیا؟ اب بیٹی تم غائب ہو گئی تھی، میں بچے کو اٹھا اٹھا کے تھک گئی. ایک جوان میرے ساتھ تھا، اس نے کہا بچہ مجھے دو. اشارہ کیا مجھے دو. اب تھک گئی ہے، میں ویل چیئر چلاتا. کہتے کہیں تھک گئی، میں پانی پینے کے لیے کہیں بھی اتری، اچانک لوگوں کی بھیڑ آئی، وہ جوان بھی میری نظروں سے غائب ہو گیا. اب اس ماں پہ کیا گزرتی ہوگی جس کے 3 مہینے کا بچہ گم ہو جائے؟ اتنے بڑے کربلا میں بچہ کہاں ڈھونڈے؟ کبھی ایک آفس، کبھی دوسرے آفس، مسنگ پرسن کی طرف گئی. لوگوں نے کہا بھائی 3 مہینے کا بچہ، اتنی عرصے کے بعد خدا نے مجھے یہ بچہ دیا تھا. میں نے کہا بھائی پہ آتی ہوں مولا حسین کی زیارت کو، تاکہ اس بچے کے خون میں حسین کی محبت چلی جائے. ماں تھی، رونے لگی. ہر ماں کا حوصلہ رباب جتنا نہیں ہوتا، ہر ماں کا حوصلہ بی بی ام فروا جتنا نہیں ہوتا. اللہ کسی ماں کی گود کو نہ اجاڑے. بڑا مشکل ہوتا ہے چھوٹے بچے دنیا سے جب جاتے ہیں نا، ماں پہ بڑا مشکل وقت گزرتا ہے. کہتے بڑی ہوئی، برداشت نہ ہوا، آخر میں غازی عباس کے حرم چلی گئی. میں نے کہا عباس، میں حسین کے پاس تو نہیں جا سکتی. انہوں نے خود کہا کہ میری زیارت سے پہلے عباس کے پاس جایا کر. آپ لشکر کے سپہ سالار ہیں، ہم مشی کر رہے ہیں، ہماری حفاظت کی ذمہ داری آپ کی ہے. میں صبر کر لیتی، لیکن مجھے فکر ہے میرے بچے نے کھانا کھایا کہ نہیں. میرے بچے دودھ پیتا بچہ ہے، پتہ نہیں کس حال میں ہوگا، کس کے پاس ہوگا. انتظار و قطار ہو رہی تھی. اتنے میں ایک خاتون نے ایک ویل چیئر کی طرف اشارہ کیا، کہ آپ کی امی کا ویل چیئر نہیں ہے؟ دوڑی دوڑی آگے گئی، میں نے دیکھا وہی ویل چیئر ہے. دیکھا اس ویل چیئر کے آگے ایک عراقی خاتون بیٹھی ہے، اس کی گود میں 3 مہینے کا بچہ ہے. میں نے غور سے دیکھا، میں نے کہا تو میرا بچہ ہے. ماں خوش ہوئی، دوڑی دوڑی وہی بچے کو سینے سے لگا کہ میرے لال تو کہاں تھا، میں اتنے دنوں سے تجھے ڈھونڈ رہی ہوں. عراقی خاتون کو کہا میرا بچہ آپ کے پاس کیا کر رہا ہے؟ عباس نے بھیجا تھا. اب کیا مطلب؟ کہ تم جانتی ہو نا، ہر عراقی ظاہر حسین کی خدمت کرتا ہے. کہاں؟ کہ جس کے پاس گھر ہے وہ گھر میں بلاتا ہے، جو نظر نیاز کر سکتا ہے وہ سبیل لگاتا ہے، جو کپڑے دھو سکتا ہے کپڑے دھوتا ہے. میں بڑی غریب ہوں، جھوپڑی میں سمجھو رہنے والی ہوں، میری 2 وقت کی روٹی بھی بڑی مشکل سے پوری ہوتی ہے. لیکن دل تو ہے نا کہ میں بھی امام حسین کی ظاہر کی کیا کروں، خدمت کروں. میں آ گئی سیدھا حضرت عباس کے پاس. میں نے کہا غازی عباس آپ کریم ہیں. کریم کا مطلب وہ کسی کو خالی ہاتھ واپس نہیں لوٹاتے. کیا آپ کا کرم صرف امیروں پر ہے، صاحبان حیثیت پر ہے، جن پر گھر ہے ان کا ہے؟ ہم غریب ہیں، دینے کے لیے کچھ بھی نہیں، تو کیا مطلب میں آپ کی نظر نہ کروں، نیاز نہ کروں، ثواب نہ کماؤں؟ یہ ثواب صرف امیر کمائیں جن کے پاس پیسے ہیں. میں نے بڑا شکوہ کیا. رات کو سو گئی، خواب میں غازی عباس آئے، فرمائے مومنہ ہم کریم ہیں. کس نے کہا ہم تجھے محروم کریں گے؟ کہ کچھ نہیں دے سکتی، کوئی بات نہیں، تیرے سینے میں دودھ ہے. میرے 3 مہینے کا ننھا سا زائر آ رہا ہے، اس زائر کو دودھ پلا دے. علی اصغر کی نظر کر کے جو ہے وہ دے، ہم قبول کریں گے. میں نے کہا غازی بچہ کہاں ملے گا؟ کہ میری حرم آتی جا، بچہ خود بخود مل جائے. کیونکہ ڈیلی آتی تھی، حرم کے چکر لگاتی تھی، کوئی بچہ نہیں. میں نے کہا غازی عباس وہ ننھا سا ظاہر کھا، ایک دن میں نے دیکھا ایک جوان ہے، اس کی گود میں بچہ ہے. بچہ شدید رو رہا ہے، جوان کے قریب گئی، میں نے کہا اس کی ماں کا ہے؟ اس نے کہا مجھے نہیں پتا. اشارہ کیا، پھر میں محسوس کیا کہ یہ گونگا بھی ہے، بہرا بھی ہے بیچارہ.
उसने मुझे बच्चा दिया का बच्चा भूख से मरने जा उसे दूध पिलाया, मुझे बच्चा देके वो चला गया।
कहती है तीन दिन मैंने इस बच्चे को दूध पिलाया, ये मेरे घर का नन्ना सा मेहमान था। तीन दिन गुजरे फिर ख्वाब हजरत अब्बास को देखा। मैंने कहा गाजी अब इस बच्चे को कहां करो का मेरे हरम में आके बैठ जा, जिसकी अमानत है वो खुद लेकर चली जाएगी, और उस जायरा को कहना परेशान होने की जरूरत नहीं है, अब्बास की निगाहें तुम सब पर होंगी। नहीं हो सकता मजलिसे हुसैन में आए अहले बैत की निगाह ना हो, जो ज़ियारत पे जाता है उस पर निगाह है, जो मौला की मजलिस में आता है हमें सिर्फ तवज्जो करनी है अहले बैत की तरफ। फरमाए तू एक कदम आ, हम दस कदम आते, और एक कदम आया गुलाम को कहा जब हुसैन मेरे करीब आए ना मुझे बताना, आंखें पे पट्टी थी, गुलाम ने कहा अल्लाहु अकबर का क्या हुआ का अली अकबर इस्तकबाल के लिए आए। भाई ने दो मरतबा कहा अल्लाहु अकबर का क्या हुआ का अब्बास इस्तकबाल के लिए आए। तीनों ने कहा अल्लाहु अकबर का अब क्या हुआ का खुद हुसैन इब्न अली इस्तकबाल के लिए आए। सीने से लगाकर कहा भैया हो हुसैन ने तुझे बख्श दिया, कभी हबीब को भैया कहें कभी शेख मुफीद को भैया कहें, ऐसे बन सकते हो क़ुर्ब सिफाती सिफात अहले बैत को पैदा करो, आदात अहले बैत को पैदा करो, उनके दुश्मनों की आदतों को अपने वजूद से निकालो, इरादे की कुव्वत और विल पावर को मजबूत करो, फिर देखो कैसी रुनाइत आती है रबते मुसीबत के लिए। मौला का एक बूढ़ा शायर कहता मैंने देखा कि लोग चौक दर चौक करबला जा रहे, मेरा दिल रो पड़ा है, कौन है जिसका दिल न हो कि मैं हुसैन की ज़ियारत को जाऊं। मैंने शिकवा किया इमाम हुसैन से, मौला आपकी ज़ियारत सिर्फ अमीरों के लिए है। ख्वाब में इमाम को देखा, इमाम ने फरमाया ज़ाहिर अगर करबला आ सकते हो हत्तल इम्कान आया करो, लेकिन अगर बीमार हो फकीर हो नहीं आ सकते तो हम करीम हैं। किसने कहा हम तुझे सवा बिजारत नहीं देंगे, अपने घर में बैठ कर मुझ गरीब हुसैन को एक सलाम किया कर। इमाम सलाम करूंगा सवाब ज़ियारत मिल जाएगा, जब मुझे सलाम करो ना अगर न चाहते हुए तेरी आंखों से आंसू आ जाएं तो ये मत समझना ये तेरे आंसू हैं हुसैन ने तुझे तेरे सलाम का जवाब दिया है। अगर मर गया ना इसके बाद तेरे नाम अवाल में लिखा जाएगा ये हुसैन की ज़ियारत करके गया था। दिलों को करबला लेकर चले, सलाम करे अपने मौला की मजलूमियत पे, और दुआ करे खुदा इन मजलिसों के सदक़े में हम सबको सवाब ज़ियारत हुसैन नसीब करे। अस्सलामु अला हुसैन व अला अली इब्न हुसैन सब وعلى أولاد الحسين وعلى أصحاب الحسين سب مل کے بول اللہ واس السلام على الحسين وعلى السلام على حسين وعلى علي بن وعلى أولاد وعلى कर दे सब मिलके अस्सलाम अला हुसैन व अला अली इब्न हुसैन व अला
اصحاب میرا سلام ہو زینب کی لٹی ہوئی چادر پہ یہ سلام میرا سلام نہیں امام زمانہ کے سلام آپ محرم و سفر میں ہر نوع خاک نوع سنتے لیکن کبھی کبھی امام زمانہ کا نوع سنا کرو فرمایا میرا سلام ہو ان زخمی کلائیوں پہ جنہیں پس گردن وا لگا تھا میں نے بڑا سوچا کربلا میں بڑے بڑے مصائب آئے لیکن امام زمانہ نے زخمی کلائیوں کو کیوں یاد کیا میری نگاہ ایک روایت پہ پڑی تب میری بات سمجھ میں آئی فرمایا گیارہ محرم کو زینب ایسے گری جیسے عباس گرے تھے شاید کوئی بچہ کہے مولانا یہ آپ نے کیا پڑھ دیا عباس کے تو بازو سلامت نہیں تھے زینب کے تو بازو سلامت تھے میں نے کہا جواب میں نہیں دوں گا امام زمانہ فرماتے ہو میرا سلام ہو میری ان بٹھیوں پہ وہ جن کے ہاتھ ان کی گردنوں سے بجے تھے فرمان امام زمانہ آپ کی مظلومیت میں اگلا سلام اسے بھی کر تمہارا سلام فرمایا میرا سلام ہو ان ننے سے رخساروں پہ جن کا رنگ بدل کر رہا یہ نہیں کہا جن کا رنگ بدل گیا بلکہ بدلتا رہا کبھی شمر کے تماچوں نے رنگ نیلا کیا کبھی ظالم کے تماچوں نے رنگ کالا کیا رسول خدا کا فرمان مسلمانوں کبھی حیوان کو بھی منہ پہ نہ مارا کرو انہوں نے حسین کی بچی کو اتنے تماچے مارے کہ بابا بابا کر کے زندہ میں چلے گئے اگلا سلام اس سے بھی درد بھرا سلام فرمایا میرا سلام ان زخمی ہوٹوں پہ میرا سلام ان پھٹے ہوئے ہوٹوں پہ جن پہ ظالم چھڑی مارا تھا میں کہوں گا امام زمانہ آپ کو وہ ہوٹ یاد ہے لیکن میرا سلام ہو ان ننی سی آنکھوں پہ جو یہ منظر دیکھ رہی تھے اللہ کسی بچی کو بابا کا کدا سر نہ دکھائے اللہ کسی کو بچپن میں یتیم نہ بنا تاریخ میں دو طرح کے یتیم گزرے ایک سکینہ جس نے بچپن میں بابا کی کٹی گردن دیکھی کچھ اور بھی یتیم ہیں امام حسن ایک ذاکر کے خواب میں آئے فرمایا ذاکر تو میری ہر مصیبت پڑھتا ہے پر میری اصل مصیبت کیوں نہیں پڑھتا کہتا مولا میں نے یہ پڑھا اگر مرد پریشان ہو اپنا دکھ اپنا درد اپنی بیوی کو بتاتا لیکن حسن اتنے مظلوم تھے اپنی بیوی نے زہر دیا. بولا میں نے پڑھا پہلا امام ہے جسے دو مرتبہ کفن دیا گیا. امام نے کہا یہ سارے میرے مصائب ہیں پر میرے اصلی مصائب نہیں. مولا آپ کی اصلی مصیبت کہاں ہے؟ تبھی میں نے کہا خدا کسی کو بچپن میں یتیم نہ بنا. امام نے فرمایا ہے میرے ذاکر میرے شیعوں کو بتا دے میری اصل مصیبت مدینہ کی ایک گلی میں ہے. مولا یہ کون سی گلی ہے؟ اس گلی میں ایک لکڑی کا دروازہ تھا اس دروازے کے پیچھے میری اماں دھرا تھی. میں نے کسی دوا کو کا جوان سوچ سمجھ کے رو کرو میں نے کہا جوان یہ بتا اگر کسی بند گلی میں تیرے سامنے کوئی تیری ماں کو تما جبارے بتا تیرے اوپر کیا گزرے گا. روکے کا مولانا اللہ موت دے دے پر یہ منظر نہ دکھائے. میں نام سوچو امام حسن پہ کیا گزرے. روکے کا میری اماں آگ بھرے دروازے کے پیچھے تھے میں چھوٹا تھا فریادیں کر رہا تھا کوئی آئے میری اماں کو بچا لے. کسی نے امام سے پوچھا مولا سیدہ کی شہادت کی وجہ کیا تھی؟ خدا کسی بچے کو ماں کی ٹوٹی ہوئی پسلیاں نہ دیکھا. جب بھی مسجد جاتے لمبا راستہ لیتے کسی نے کہا مولا یہ راستہ قریب کا زندگی گزر گئی میں اس راستے سے نہیں گیا. کہا مولا کیوں فرمایا اس گلی میں اس کا گھر جس نے میری ماں کو مارا تھا جس نے اماں زہرا پہ آگ کا دروازہ گرایا تھا. روایت بڑی سخت لیکن امام نے فرمایا ہمارے شیعوں کو بتا کہ مولا سیدہ کی شہادت کی وجہ کیا تھی؟ امام نے کہا آگ کا دروازہ نہیں تھا. مولا اصل شہادت کی وجہ کیا تھی؟ امام نے فرمایا آگ بھرے دروازے میں ایک لوہے کا کیلا تھا جس زہرا کے اوپر دروازہ گرا یہ لوہے کا کیلا میری ماں کے پہروں میں لگا. مجھے نہیں معلوم یہ کیلا کس نے نکالا ہوگا شاید علی نے پہلو سے کیل نکالے لیکن روایت کے جملے ہیں جب حسن کا جنازہ گھر میں آیا زینب نے اپنے ہاتھوں سے تیر نکالے جب گیارہ محرم کا دن آیا نگاہ حسین کے بدن پہ پڑے آواز آئی زینب میرے بدن سے تیر نہیں نکالو گے. رکے گا حسین کیسے نکالو میرے ہاتھ میری گردن سے بدے ماتم حسین.